خطبہ نمبر ایک۔ اس خطبے میں امیر المومنین علیہ السلام نے مختلف مجلسوں، معرکوں اور پیش آنے والے حادثوں میں خطبوں کے انداز میں ارشاد فرمایا ہے۔ بسم اللہ الرحمن الرحیم۔ حمد و سپاس کا سزاوار وہ ہے کہ قوت نطق کلام رکھنے والی تمام ہستیاں اس کی مدح و ثنا سے عاجز و درماندہ ہیں، جس کی نعمتوں کو شمار کرنے والے گننے سے قاصر ہیں، اور جس کا حق نعمت کوشش کرنے والے نہیں ادا کر سکتے۔ وہ خدا کہ جس کی حقیقت بلند ہمتوں کے ادراک سے ماورا ہے، جس تک فکر کی گہرائیاں پہنچنے سے قاصر ہیں، جس کے صفات کی کوئی حد نہیں، نہ کوئی ایسی نعمت ہے جو صفات خداوندی کا بیان کر سکے، نہ کوئی ایسا وقت جس کا شمار ممکن ہو، نہ کوئی ایسی مدت دراز جو منتہی ہو، اس نے خلائق کو اپنی قدرت اور اختیار سے پیدا کیا، اور ہواؤں کو اپنی رحمت اور مہربانی سے پھیلایا، اور متحرک و لرزاں زمین کو سنگھائے بزرگ پہاڑوں سے میخ خوب کیا اور مستحکم و استوار فرمایا۔ دین کی پہلی بنیاد خدا کی معرفت ہے، اور معرفت کا کمال اس کی تصدیق ہے، اور کمال تصدیق توحید ہے، اور کمال توحید اس کو ہر چیز سے برتر ماننا ہے۔ یہ کمال اخلاص صفات کی ذات سے نفی ہے، کیونکہ ہر صفت غیر موصوف ہے اور ہر موصوف غیر صفت ہے۔ جس نے اس کی توصیف میں ذات کو صفت زائد سے ملایا، اس نے گویا ذات الہی میں دوئی پیدا کی، اور جس نے دوئی پیدا کی اس نے گویا اس کی ذات میں تقسیم مانی، اور جس نے ذات الہی میں تقسیم مانی وہ نادان ہے، اور جس نے نادانی کی اس نے خدا کی طرف اشارہ کیا، اور جس نے اشارہ کیا اس نے اسے محدود کر دیا، اور جس نے یہ پوچھا کہ خدا کس چیز میں ہے اس نے گویا کسی چیز کے ضمن میں اسے قرار دیا، اور جس نے سوال کیا کہ وہ کس چیز پر ہے تو اس نے دوسرے مقام کو اس سے خالی تسلیم کر لیا۔ خدا وند تعالی ہمیشہ سے موجود ہے مگر حاداث اور نوپید نہیں، وہ موجود ہے مگر اس کی ہستی عدم و نیستی کے بعد نہیں، وہ ہر چیز کے ساتھ ہے لیکن بطور ہمسر نہیں، وہ ہر چیز سے الگ ہے لیکن اس سے کنارہ کش نہیں، وہ ہر چیز کا فاعل ہے لیکن اس کا فعل حرکات اور آلات کا نتیجہ نہیں، وہ بصیر ہے جب اس کی مخلوق نہ تھی، وہ منفرد ہے کیونکہ اس کا کوئی ایسا ساتھی نہیں جس سے وہ اپنا جی بہلائے اور جس کے نہ ہونے سے اسے الجھن ہو۔ اس نے دنیا کو پیدا کیا اور پہلے پہل بنایا بغیر اس کے کہ فکر کو کام میں لاتا یا تجربے سے فائدہ اٹھاتا، اور نہ اپنے نفس میں کوئی حرکت پیدا کی، نہ پہلے سے کوئی اہتمام کیا کہ جس کے لیے بے چین ہوا ہو۔ وہ چیزوں کو ٹھیک وقت پر عدم و نیستی سے وجود کی طرف لایا، اور گوناگوں چیزوں میں موافقت اور سازگاری پیدا کی، اور ہر چیز کو اس کی طبیعت اور مزاج ادا کیا، اور ان طبعہ کے لیے شکل و صورت معین کی۔ وہ ان کی ابتدا اور آغاز سے پہلے ان سے واقف تھا، اس کا علم ان کے حدود اور انتہا کو محیط تھا، ان کی حالت اور پوشیدہ کیفیت سے آشنا تھا۔ پھر خدائے بزرگ و برتر نے زمین و آسمان کے درمیان اور جوا فضا و اطراف اور شگوفوں میں شگاف اور آسمان سے دھلی ہوئی ہوا پیدا کی، اس جوا فضا میں متلاطم پانی جاری کیا جس کی موجیں بڑھ بڑھ کر بلند ہو رہی تھیں، اس پانی کو باد تند کی پیٹھ پر سوار کیا جو ہر چیز کو متزلزل کیے دیتی تھیں، ہوا کو حکم دیا کہ وہ پانی کو گرنے سے روکے اور اسے پانی کے زور پر مسلط کر دیا، اور اسی ہوا سے پانی کی حد بندی کر دی۔ ہوا کا دامن دور تک پھیلایا تھا اور پانی اس کے اوپر اچھل رہا تھا، پھر خدا نے ایک ایسی ہوا چلائی جو خشک تھی اور اسے پانی کے ساتھ ساتھ کر دیا، اس کی رفتار بہت تیز تھی۔ خدا نے ہوا کو حکم دیا کہ اس پانی کو حرکت دیتی رہے اور موجوں کو ابھار کر اوپر کی طرف پھینک دے، हवा ने इस पानी को इस तरह मथा जैसे मश्क में दूध मथा जाता है, और यूं ये पानी के निचले हिस्से को ऊपर की तरफ पलटाने लगी और साकिन को मुतहर्रिक से मिलाने लगी, यहां तक कि पानी की चोटी बुलंद हो गई और तह पर तह पानी पर फबन उठाया, और फिर इस पानी को शिगाफ दी हुई और कुशादा फजा में बुलंद किया, जिससे सात आसमान बनाए, आसमान जेरी को एक जमी हुई और रुकी हुई मौज करार दिया, और आसमान बाला को एक महफूज छत और बनाए मरफू बना दिया, आसमान को बगैर किसी सुतून के रोके और बगैर मेख के अपनी जगह पर कायम रखा। फिर खुदाए बुजुर्ग बरतर ने इस आसमान को चमकते हुए सितारों और दमकते हुए तारों से मुजयन किया, और इसमें चराग़े नूर अफशां यानी खुर्शीद व माह दरख्शां को रवां दमा किया। ये सारी चीजें घूमते हुए आसमान, रमा दमा छत और लोहे मुतहर्रिक में थी। फिर खुदा ने बुलंद आसमानों के बीच में शगाफ दिया और उन खलाओं को फरिश्तों की मुख्तलिफ किस्मों से पुर कर दिया। इन फरिश्तों में कुछ हालत सजदा में हैं, रुकू नहीं करते, कुछ मसरूफ रुकू हैं और खड़े नहीं होते। इनमें एक गिरोह सफ बस्ता खड़ा है जो अपनी जगह से हिलता तक नहीं। कुछ वो फरिश्ते हैं कि तस्बीखानी में मसरूफ हैं मगर जरा नहीं थकते। ये तमाम मलाइका ऐसी गैर मादी हस्तियां हैं कि इन पर आंखों की न नींद छाती है, न अकलों की भूल चूक का गलबा होता है, न बदनों की सुस्ती तारी होती है, न भूल चूक की गफलत का असर तारी होता है। इन्हीं फरिश्तों में एक किस्म के वो हैं जो खुदावंदे मताल की वही के अमीन हैं, उसके पैगंबरों और रसूलों के पास पयाम्बर बनकर और अहकाम व फरामीन इलाही लेकर आते जाते हैं। इन्हीं में एक किस्म उन फरिश्तों की भी है जो उसके बंदों के निगहबान और उसकी जन्नतों के दरबान हैं। इनमें बाज ऐसे फरिश्ते हैं कि जिनके कदम जमीन के तबकात जेरी में गड़े हुए और गर्दने बुलंदोबाला आसमान से निकली हुई और उनके अजसाम अतराफ आलम से निकले हुए हैं, और अर्श इलाही के प्याले से उनके कांधे मिले हुए हैं, और हैबतो अजमत अनवार इलाही से उनकी निगाहें झुकी हुई हैं, और अर्श के नीचे वो अपने परों में लिपटे खड़े हैं। उनके और दूसरे मलाइका के दरमियान हिजाब हाय इज्जत और पर्दा हाय कुदरत पड़े हुए हैं। ये फरिश्ते अपने रब का तसव्वुर सूरतकशी से नहीं करते, न औसाफ खलाइक को उसके ऊपर जारी मुंतबित करते हैं, न उसे किसी मकान में महदूद करते हैं, न इमसाल और नजायर से उसकी तरफ इशारा करते हैं। अमीरुल मोमिनीन अलैहिस्सलाम ने तखलीक आदम के मुतालिक खुतबा देते हुए इरशाद फरमाया, फिर जब खुदावंदे मताल आसमान और जमीन खुर्शीद और माह सय्यारगान पैदा कर चुका, उसने जाए संग लाख हमवार जमीन शोर और अर्ज खाकी से जो काबिल काश थी पाराए खाकी इकट्ठा किया, उसको पानी में साना ताकि वो खालिस और पाकीजा हो जाए, फिर उसे तरी से गूंधा यहां तक कि जमीन के अनासिर एक दूसरे में पैवस्त हो गए। उससे खुदा ने एक सूरत पैदा की, उसमें कुछ टेढ़ी हड्डियां थीं, आजा थे, जोड़ थे, पट्ठे थे, उसे एक खास मुद्दत और मखसूस वक्त तक इसी तरह रखा, यहां तक कि वो सूख कर खुश्क हो गई और सख्त होकर खनखनाहट देने के काबिल हो गई। फिर खुदा ने उसमें अपनी रूह फूंक दी, अब एक ऐसा इंसान पैदा हो गया जो जहीन है और जहन से काम लेता है, जो साहिब फिक्र है और फिक्र को काम में लाता है, जो साहिब आजा और जवाहिर है और इनसे खिदमत लेता है, वो अपने आजा को जिस तरह चाहे जुम्बिश देता है, साहिब फहम और फरासत है, हक और बातिल में तमीज कर सकता है, वो चखने की हिस का मालिक भी है और सूंघने की हिस का भी, वो रंग और जिन्स में इम्तियाज कर सकता है, मुख्तलिफ रंगों की मट्टी से बना हुआ उन अखलात से तरतीब दिया हुआ जो एक दूसरे से मारिज हैं, गर्मी से भी और सर्दी से भी, तरी से भी और खुश्की से भी, अंदोह खुशहाली से भी खुदा ने ये मखलूक पैदा की, और आदमी नाम रखा। फिर खुदा ने फरिश्तों से चाहा वो उसकी अमानत का हक अदा करें और उन्हें अपने अहदो वसीयत की जानिब मुतवज्जह किया कि आदम को सजदा करें और उसकी अजमत व बुजुर्गी के सामने सरे न्याज खम कर दें। चुनाचे खुदा ने हुक्म दिया, ऐ फरिश्तो आदम को सजदा करो। सब ने सजदा किया सिवाय इबलीस के, जिसे आदम को सजदा करते हुए गैरत दामनगीर हुई और उस पर शकावत तारी हो गई। अपने आग से पैदा होने का ख्याल करके उसने गुरूर किया और मट्टी के बने हुए आदम को हकीर और कम माया जाना। अल्लाह ने उसको मोहलत अता फरमाई कि गजब इलाही का वो मुस्तहिक हो जाए और बदबख्ती पूरे तौर पर तमाम हो जाए और वादा पूरा होकर रहे। चुनाचे खुदा ने फरमाया, तुझे वक्त मालूम तक के लिए मोहलत दी जाती है। फिर खुदा ने आदम को ऐसे मकान में रखा जिसमें जिंदगी की हर आसाइश मुहैया थी और यहां वो बड़ी आफियत और अमन से था। नीज शैतान और उसकी दुश्मनी से होशियार और चौकन्ना रहने की ताकीद भी की, लेकिन आखिरकार शैतान ने आदम को धोखा दे ही दिया इस बात से जलकर कि वो जन्नत में अबरार की मराफिकत से बहरावर हो रहा है। चुनाचे आदम ने यकीन का शक से और अजमियत का कमजोरी से सौदा कर लिया और मसर्रत को खौफ से और फरेब खुर्दगी को शर्मिंदगी से बदल डाला। फिर अल्लाह सुबानहू व ताला ने उसकी तौबा कबूल कर ली और अपने कलेमाए रहमत से उसे नवाजा, उससे जन्नत में फिर बुला लेने का वादा किया, फिर उसे दारुल बला में उतारा जो तवल्लुद व तनासुल की दुनिया है। आदम जब दुनिया में आए और तवल्लुद व तनासुल का सिलसिला शुरू हुआ और उनकी औलाद बढ़ी और फैली, तब अल्लाह ने आदम की औलाद से नबी मुंतखब किए और उनसे बंदगान इलाही तक वही ये खुदावंदी पहुंचाने का अहद लिया और तबलीग रिसालत का उन्हें अमीन बनाया, जबकि बहुत से खुदा के बंदों ने पैमाने अलस्त फरामोश कर दिया था और वो डर कर हक को फरामोश कर बैठे थे और बुतों को उसकी खुदाई में शरीक करार दे रखा था, क्योंकि शयातीन ने मारिफत खुदा से बंदों को भुलावे में डाल दिया था और उन्हें उसकी इबादत से रोक दिया था। बस खुदा ने उनमें लगातार रसूलों को भेजा ताकि वो खुदा के बंदों से अहदे अलस्त का हक अदा कराएं और उसकी फरामोश करदा नेमतों को याद दिलाएं और तबलीग करके मोहब्बत कायम करें और इन अकलों में जो वहम और शक के गर्द गुबार में दफन हो गई हैं फिर से उभार दें और चमका दें और वो निशानियां जो सरों पर छाए हुए आसमानों में हैं उन्हें दिखाएं और जो फर्श जमीन में हैं उन्हें समझाएं और उन्हें बताएं कि क्योंकि अच्छी बातों से जिंदगी अच्छी बनती है और मोहलत क्योंकि उन्हें फना के घाट उतार देती है, क्योंकि रंज गम की कसरत उन्हें बूढ़ा बना देती है और क्योंकि आफात और हवादिस का तो असर होता रहता है। खुदा ने अपनी मखलूक को किसी नबी मुरसिल या नाजिल शुदा किताब या हुज्जत लाजिमा या राह रोशन के बगैर नहीं छोड़ा। वो रसूल के जिनके यहां तादाद की कमी तबलीग रिसालत में कोताही की मूजिब नहीं होती और ना झुटलाने वालों की कसरत उन्हें कुछ नुकसान पहुंचाती है। कुछ रसूल आए जिन्होंने पहले वाले रसूलों की खबर दी और बाद में आने वालों की तस्दीक की, यूं ही करन गुजरे और सदियां बीत गईं और जमाने गुजरते रहे और आबाओ अजदाद आए और गए, उनकी नस्लें गुजरी, यहां तक कि खुदावंद खुद्दूस ने मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को भेजा ताकि उसका वादा पूरा हो जाए और उसकी नबुवत खत्म हो जाए। अंबिया से उसने उस रसूल सल्लल्लाहु अलैहि वसल्लम के बारे में अहद ले लिया था, उनकी अलामतें मशहूर और विलादत बाइज्जत है। जब आ हजरत सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए तो दुनिया में मलल मुतफरका और अक्वाम मुंतशरा की कसरत थी। मुख्तलिफ फिरके थे, बाज वो के खुदा को बंदों से तशबीह देते थे और उसे मखलूकात की तरह जानते थे, बाज वो थे जो उसके नाम में तहरीफ करते थे, जो उसकी जात से कोई ताल्लुक नहीं रखते थे, کچھ ایسے جو اس کے علاوہ کسی غیر کے لیے رائے دیتے تھے۔ رسول صلی اللہ علیہ وآلہ وسلم نے انہیں گمراہی سے ہدایت کی طرف نکالا، انہوں نے انہیں جہالت سے بچایا، پھر خدا نے چاہا اپنے رسول صلی اللہ علیہ وآلہ وسلم سے ملاقات کرے، وہ اپنے رسول صلی اللہ علیہ وآلہ وسلم سے راضی تھا، اس نے اپنے رسول کو اس بات سے ماورا سمجھا کہ وہ دنیا میں رہے اور اس کی سختیاں سہے، لہذا اسے کرامات اور بزرگی کے ساتھ اٹھا لیا صلی اللہ علیہ وآلہ وسلم۔ پھر آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے تم میں وہی چھوڑا جو اور انبیاء نے اپنی امتوں میں چھوڑا تھا، کیونکہ گزشتہ انبیاء نے اپنی امتوں کو یوں ہی بغیر کسی روشن راستے اور مستقل نشانی کے نہیں چھوڑا تھا۔ تمہارے رب کی کتاب اب رسول صلی اللہ علیہ وآلہ وسلم کی وفات کے بعد تمہارے پاس ہے۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے اس کے حلال و حرام کو واضح کر دیا، اس کے فرائض و فضائل کو، اس کے ناسخ اور منسوخ کو، اس کی رخصت اور عظمیت کو، اس کے خاص اور عام، اس کے عبر و امثال کو، اس کے مرسل اور محدود کو، اس کے حکم اور متشابہ کو اچھی طرح کھول کر بتا دیا، اس کے مجملات کی تفسیر کر دی، اس کے اسرار اور گہرائیوں کو ظاہر کر دیا۔ ان میں ایسے میثاق بھی ہیں جن کے جانے بغیر چارہ نہیں، اور ایسے بھی ہیں جن سے بندے اگر نا واقف رہیں تو کوئی کام نہیں رکتا، وہ بھی بتایا جس کا فرض ہونا کتاب قرآن حکیم سے ثابت ہے، اور وہ بھی جس کا منسوخ ہونا سنت رسول سے واضح ہے، وہ باتیں بھی بتائیں جن کا اختیار کرنا از روح سنت واجب ہے، اور کتاب قرآن میں اس کے ترک کرنے کی رخصت ہے، نیز یہ بھی کہ کیا چیز وقتی حیثیت سے واجب ہے مگر آئندہ زمانے میں ان کا واجب ہونا ضروری نہیں رہا۔ پھر محرمات کی تقسیم ہے، ان میں کچھ ایسے کبیرہ ہیں جن کے ارتکاب پر کتاب الہی نے جہنم کی آگ سے ڈرایا ہے، کچھ صغائر ہیں جن میں مغفرت کی امید ہے، کچھ ایسے مقامات ہیں کہ ان کا صدور مقبول بارگاہ الہی ہے، اور کچھ وہ ہیں جن میں بندے کو اختیار ہے۔ امیر المومنین علیہ السلام نے پہلے خطبے میں حج کا ذکر کرتے ہوئے ارشاد فرمایا، خدا نے تم پر اپنے گھر کعبے کا حج فرض کر دیا ہے، وہ گھر جسے دنیا بھر کے لیے قبلہ بنایا ہے، اس کی طرف لوگ یوں لپکتے ہیں جس طرح چوپائے گھاٹ پر ٹوٹ پڑے، اور اس طرح شوق سے یہاں ٹوٹ کر آتے ہیں جیسے کبوتروں کی ٹکڑی۔ اس حج کو اس نے اپنی جلالت کے سامنے بندوں کی فروتنی کی پہچان قرار دیا ہے، اس نے اپنی مخلوق سے ان لوگوں کو چن لیا ہے جو اس کی آواز سنتے ہیں، جو اس کی دعوت پر لبیک کہتے ہیں، جو اس کے قول کی تصدیق کرتے ہیں، اور اس کے نبیوں کے مقامات پر کھڑے ہو کر ایسے دکھائی دیتے ہیں جیسے وہ ملائکہ جو عرش الہی کے طواف میں مصروف رہتے ہیں۔ یہ لوگ عبادت کے بازار سے خوب نفع کماتے ہیں اور جمع کرتے ہیں، اور اس کے وعدہ مغفرت کی طرف جلد جلد تیزی سے قدم بڑھا رہے ہیں۔ اس گھر کو خدا نے اسلام کی نشانی قرار دیا ہے، یہ پناہ لینے والوں کے لیے جائے پناہ ہے، اس نے حج کو فرض قرار دیا ہے اور اس کے حق کو واجب کردانا ہے، اور اس کی زیارت تم پر لازم کر دی ہے، چنانچہ خدائے بزرگ کو بڑھتر فرماتا ہے، اللہ کی طرف سے ان لوگوں پر حج فرض ہے جو زادے راہ رکھتے ہیں، اور جس نے انکار کیا تو خدا سارے عالم سے بے نیاز ہے۔